रेडियो गुरुबाबा एफएम 89.7 मेगाहर्ज बाँसकरी नगरपालिका 5 बाँसकरी बर्दिया वा तपाईँले सुनिरहनु भएको एफएम वा तपाईँको घर नजिकै रहेको युनिक नेपालको शाखा कार्यालयमा पनि पत्र पठाउन सक्नुहुनेछ।
त्यसका साथै हामीलाई फोन मार्फत पनि आफ्ना सुझाव रेकर्ड गराउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 0484404। तपाईँले हामीलाई इमेल मार्फत पनि सल्लाह सुझाव पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो fmguraba@gmail.com।
आउने हप्ता फेरि भेट्नेछौँ। तबसम्मका लागि प्राविधिक सहकर्मी गौरी शङ्कर सँगै म अनुज
अनि म हुमकुमार पनि बिदा हुन्छौँ।
नमस्कार।
शुक्लाफाटा क्षेत्रीय खबर बुलेटिनको मुख्य प्रायोजक डिस होम
टिभी हेर्ने इन्टरनेसनल तरिका डिस होम डिलाइटफुल लाइफस्टाइल।
शुक्लाफाटा समाचारका साथमा मेट लाइफ
जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
ना विश्लेषण र विचार शुक्लफाटा समाचार। शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणी हरियालसँगै ओम प्रकाश पाण्डेको नमस्कार। बारसिंह एफएम 102.2, बझाङको सयपाल एफएम 100.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रो मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
टनकपुरबाट बढीमा 70 मेगावाटसम्म विद्युत आयात गर्न सकिने, नेकपा विप्लव कञ्चनपुरले पटक पटक सरकारले पेट्रोलियम पदार्थमा फेरेको मूल्य वृद्धिको विरोध।
शुक्लफाटा नगरपालिकाद्वारा 14 कानून राजपत्रमा प्रकाशन, बैतडीको दोगडा केदारमा सामाजिक सुरक्षा भत्ता अझै वितरण हुन सकेन।
पार्टी एकताबारे ओली प्रचण्डबीच छलफल, भारतले नेपालको विद्युत खरिद गर्ने संकेत
र क्यानको विषय साधारण सभा काठमाडौँमा सुरु।
नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर आउने सूचना। नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी तथा थाइराइड रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा MBBS MS ENT
यही वैशाख 8 गते शनिबारका दिन आउँदै हुनुहुन्छ।
आधुनिक मसिनद्वारा घाँटीको इन्डोस्कोपीको सुविधा, कानको सुनाई परीक्षण यन्त्रको व्यवस्था, कान सुन्न सक्ने मसिन उपलब्ध, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण सेवा। सम्पर्क स्थान उमा मेडिकल हल, गली नम्बर 3 महेन्द्र नगर। सम्पर्क फोन नम्बर 0995-21-543।
अब सुन्नुहोस् पूरा समाचार। नेपाल विद्युत प्राधिकरणले माग उच्च हुँदा टनकपुरबाट बढीमा 70 मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएको छ। 50 MVA नयाँ ट्रान्सफर्मर जडान गर्ने सुनिश्चित भएकाले थप विद्युत आयातको बाटो खुला भएको हो। टनकपुर स्थित सब स्टेसनमा जडित 50 MVA ट्रान्सफर्मरबाट अहिले प्राधिकरणले 30-40 मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। सोही ठाउँमा 50 MVA नयाँ ट्रान्सफर जडान गर्न भारत सहमत भएको छ। प्राधिकरणले लामो समयदेखि नयाँ ट्रान्सफर थप्न भारतसँग आग्रह गर्दै आएको थियो। वैशाख 3 र 4 गते भारतको नयाँ दिल्लीमा भएको नेपाल भारत उच्च ऊर्जा सबस्तरीय JSC बैठकले ट्रान्सफर्मर थप्ने निर्णय गरेको छ। JSC बैठक हुनुअघि सुदूरपश्चिमका सांसद र स्थानीय बासिन्दाले त्यहाँ विद्युत आपूर्ति अनियमित हुने गरेको गुनासो गर्दै आएका थिए। उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई भेटेर यसबारे लिखित पत्र नै बुझाएका थिए। सुदूरपश्चिमका बासिन्दाको गुनासोलाई मध्यनजर गर्दै मन्त्री पुनले JSC बैठकमा आपूर्तिमा सुधार तथा गुणस्तरीय विद्युत आपूर्तिबारे भारतसँग छलफल गर्न सचिवालयसँग टोलीलाई आग्रह गरेका थिए। मन्त्रीले समेत जोड दिएपछि वर्षौँदेखि हुँदै आएको छलफलमा यसपटक नेपालले उक्त विषयलाई उच्च प्राथमिकता साथ उठाएको थियो। छलफलमा भारत निकै सकारात्मक रहेको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता दिनेश कुमार घिमिरेले बताउनुभयो।
नेपाली कङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरको अधिवेशनको माग राख्दै नेपाल विद्यार्थी सङ्घका 2 नेताले आमरण अनसन सुरु गरेका छन्। लामो समयदेखि नेविसङ जिल्ला कार्य समिति कञ्चनपुरको अधिवेशन नभएको भन्दै नेविसङ कञ्चनपुरका नेताद्वय केशवराज जोशी र रमेश कुँवरले नेविसङको स्थापना भएकै दिन आमरण अनसन सुरु गरेका हुन्। नेविसङ नेताद्वय जोशी र कुँवरले बिहिबारदेखि नेपाली कङ्ग्रेस जिल्ला कार्य जिल्ला पार्टी कार्यालयमा अनसन थालेका हुन्। नेपाली कङ्ग्रेस विभाजनसँगै 2063 सालमा पार्टी एकीकरण भएदेखि नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरले सर्वसम्मत नेतृत्व पाएको छैन। पार्टी एकीकरणसँगै दुई नेभी सङ्घ पनि एकीकरण भएका थिए, तर विधिवत तरिकाबाट जिल्ला अधिवेशन नभई पार्टी केन्द्र र सङ्गठनले कुनै बेला कसै नेतालाई जिम्मेवारी दिँदै आएको थियो। नेभी सङ्घ कञ्चनपुरमा झन्डै एक दशक लामो समयदेखि विधिवत रूपमा अधिवेशन नभएको नेताहरूले बताएका छन्। आमरण अनसनमा बसेका नेभी सङ्घ कञ्चनपुरका नेता केशवराज जोशीले दुई नेभी सङ्घ एक भएसँगै सर्वसम्मत नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरको अध्यक्ष भएका अच्युतराज कलौनी नेतृत्वले विक्रमसम्म 2068 सालमा जिल्ला अधिवेशन गराए पनि सर्वसम्मत नेतृत्व चयन हुन नसकेको बताए। नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिले कञ्चनपुर जिल्ला अधिवेशनको माग राख्दै थालेको आमरण अनसनमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सहमहामन्त्री अच्युतराज कलौनीले कञ्चनपुरका नेभी सङ्घ नेताहरूले उठाएको मागप्रति केन्द्रीय समितिमा छलफल भइरहेको पनि बताउनु भयो।
नेकपा विप्लव कञ्चनपुरले पटक पटक सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोध गरेको छ। बिहिबार महेन्द्रनगरमा नेकपाले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा बारम्बार मूल्य वृद्धि गरेर मारमा पारेकाले मूल्य वृद्धिको विरोध गरेको हो। नेकपा कञ्चनपुरका युवा नेता वीरेन्द्र शाहले कमिसनको खेलका कारण आयल निगमले मूल्य वृद्धि गरेर जनतालाई मारमा पारेकाले दबाव स्वरूप प्रदर्शनका साथै विरोध गरेको बताउनुभयो। नेकपा कञ्चनपुरले वृद्धि गरेको मूल्य समेत फिर्ताका लागि माग गरिएको छ। जनतालाई सेवा सुविधा दिनुको साटो अत्यावश्यक वस्तुमा मूल्य वृद्धि गरेर दुःख दिएको नेकपा कञ्चनपुरका नेताहरूको भनाइरहेको छ। वृद्धि गरेको मूल्य फिर्ता नलिए आन्दोलन थाल्ने नेकपाले चेतावनी समेत दिएको छ।
कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु बारहसिङ्गाको अनुगमन थालिएको छ। निकुञ्ज कर्मचारी र साझेदार निकायहरूको पहलमा गत सोमबारदेखि निकुञ्जभित्रको शुक्लाफाटा र आसपासका क्षेत्रमा बारहसिङ्गाको अनुगमन एवं गणना समेत गर्न थालिएको हो। शुक्लाफाटा राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत गोपाल घिमिरेले बारहसिङ्गाको बासस्थान अवस्था र गणना कार्य समेत भइरहेको जानकारी दिनुभयो। पाँच दिनसम्म सञ्चालन हुने अनुगमनले बारहसिङ्गाको नयाँ बासस्थान एवं समग्र अवस्थाबारे जानकारी गराउने जनाइएको छ। यसअघिको रेकर्ड अनुसार शुक्ला फाटामा विश्वमै सबैभन्दा बढी 2300 संख्यामा बारहसिङ्गाको झुण्ड देख्न पाइने गरेको छ। निकुञ्जकै मुख्य आकर्षणका रूपमा रहेको बारहसिङ्गाको अवलोकन गर्न निकुञ्ज कार्यालयबाट 24 किलोमिटरको दूरीमा रहेको शुक्लाफाटा उपयुक्त स्थान रहेको छ। फाटामा वन्यजन्तुका लागि चरिचरणसँगै प्यास मेटाउन कृत्रिम तलाउ समेत निर्माण गरिएका छन्।
प्रदेश नम्बर 7 को प्रदेश सरकारले ल्याउन लागेको अल्पकालीन बजेटको सम्बन्धमा प्रदेश नम्बर 7 का आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोरासँग हामीले कुराकानी गरेका छौँ। सुनौ उहाँसँग गरिएको कुराकानी।
स्वागत छ मन्त्रीज्यू हजुरलाई।
धन्यवाद
मन्त्रीज्यू। यो जुन यो प्रदेश नम्बर 7 मा ल्याउन लागेको अल्पकालीन बजेट छ, यसले चाहिँ कुन कुरालाई चाहिँ बढी प्राथमिकतामा राखेको छ नि?
अब हामी निसन्देह बजेट 9 गते प्रस्तुत गर्ने तयारीमा छु, होइन, आज 6 गते भइसकेको छ। आधै संसद सचिवालयलाई पनि हामी पत्र पठाएर हाउसमा जानकारी गराउन गइरहेको छु। यो बजेटले अहिले विशेष गरेर अनुदान राहत र प्रकृति प्रकोपलाई न्यूनीकरण गर्न र यसमा विशेष गरेर योजनाको पहिचान सर्वे डिपिआर र सम्भाव्यता अध्ययन गर्नको लागि हामी बजेट बढी विनियोजन गर्छौँ र अन्य क्षेत्रलाई पनि भरपूर रूपमा समेट्ने प्रयास गर्छौँ। तथापि हामीसँग चुनौती रहेका के छन् भने अल्प समय छ, वित्तीय स्रोतहरू एकदम न्यून मात्रामा रहेको छ, संयन्त्र पनि कार्यान्वयन गर्नको लागि चुनौती छ, सङ्घीय सरकारले पनि सबै कुराको हक हस्तान्तरण गरिसकेको अवस्था छैन, प्रदेश सरकार प्रारम्भिक चरणमा रहेको छ र प्रदेश सरकारले आफ्ना आफ्ना संयन्त्र कार्यालय या प्रतिनिधि कार्यालय पनि कुनै जिल्लामा अहिले चाहिँ उपस्थित गराउन सकेको छैन, खोल्न सकेको छैन। यी समय चुनौतीको बावजुद पनि जे जति बजेट राहतको रूपमा अनुदानको रूपमा या हामीले डाटा ब्याङ्क बनाउनुको लागि प्रोजेक्ट आइडेन्टिफाई रूपमा हामी गर्छौँ, त्यो एउटा प्रारम्भिक रूपमा यो प्रदेशको विकासको दीर्घकालीन खाका तयार गर्ने खालले र सबै रकमहरू हामीले विनियोग गरेको रकमहरू खर्च गर्ने किसिमले हामी बजेट तजुर्माको अन्तिम चरणमा छौँ।
हजुर मन्त्रीज्यू, यो अल्पकालीन बजेटले चाहिँ दीर्घकालीन योजनाहरूलाई समेट्न सक्ने वातावरण कतिको छ नि?
दीर्घकालीन परियोजनामा हामीले प्रोजेक्टको परियोजनाको एउटा कार्यक्रम तयार गर्नको लागि, सर्वे गर्नको लागि, सम्भाव्यता अध्ययन गर्नको लागि, डिपिआर गर्नको लागि हामी बजेट विनियोजन गर्छौँ अहिले।
हजुर, त्यसो भए साधारण पुँजीगत भनेर पनि त छुट्याउनु भएको छ होला नि, होइन?
साधारण खर्च पनि हामीलाई अहिले तपाईँको चाहिँ नि कर्मचारीलाई राख्नुको लागि नै हामीले लगभग 40 करोडको आधारमा पुँजीको आवश्यकता पर्छ र त्यस्तै किसिमको यो चाहिँ अनुदान र सम्भवत अध्ययन प्रतिवेदन तयार गर्नको लागि पनि हामीले लगभग 20 करोड जतिको व्यवस्थापन गर्नुपर्छ। बाँकी रकमहरू के अरू ठाउँमा हामी राख्छौँ र यहीको बचेको रकमलाई पुनः अर्को बजेटमा समावेश हुने त्यही पनि हामी कार्यक्रम योजना गर्छौँ। सम्भव भएका र हुन सक्ने कुरा 100% र जनताले तत्काल राहत महसुस गर्ने खालका कार्यक्रमलाई हामी प्राथमिकतामा राख्छौँ अहिले।
हजुर मन्त्रीजी, यो त पुँजीगतमा नै बढी खर्च होला जस्तो देखिन्छ नि है?
होइन होइन, पुँजीगतमा अहिले धेरै खर्च हुन सक्ने अवस्था छैन, किनभने अहिलेसम्म बजेट प्रस्तुत भएको छैन। त्यसपछि बजेट प्रस्तुत भइसकेपछि हाउसमा छलफल चल्छ, त्यसपछि कार्यक्रमहरू बनेर तपाईँको चाहिँ अधिकार प्रत्यायोजन गरिन्छ, त्यसपछि कार्यान्वयनको चरणमा जान्छ र कार्यान्वयनको चरणमा जानसँग हामीसँग समय धेरै न्यून रहने गएकोले बजेट फ्रिज नहोस् भनेर हामी जथाभावी कनिका छर्ने कार्यक्रमहरू यो बजेटमा प्रस्तुत गर्ने जमर्को गर्दैनौँ। एकदमै कार्यान्वयन गर्ने चरणमा भएका परियोजनालाई मात्रै हामी प्राथमिकतामा राखेर छनौट गरेर हामी आवश्यक बजेट निर्माण गर्छौँ।
हजुर, अनि प्रदेश नम्बर 7 9 जिल्ला छन्, अल्पकालीन बजेटको बाँडफाँड चाहिँ कसरी हुन्छ?
9 जिल्ला छन्, यसो बाँडफाँड भन्नाले अब हामी आर्थिक असमानता हटाउने समावेशी टाइपको हामी कार्यक्रमहरू लिएर आउँछौँ र यो अल्पकालीन भन्दा पनि नियमित बजेटको एउटा अंश हो तर अल्पकालीन समयको लागि छ र यसलाई निरन्तर बजेट नै भनिन्छ किनभने योभन्दा अगाडि कुनै अर्को बजेट आएको छैन, सङ्घीय सरकारले ल्याएको बजेट मात्रै हो। हामीले हाम्रो प्रदेशको सरकारको तर्फबाट यो व्ययतर्फको मात्रै बजेट हुन्छ, आयतर्फको हुँदैन। आयतर्फको बजेट हामीले साउन 1 गतेदेखि लागू हुने गरी 1 गतेमा प्रस्तुत हुने बजेटमा त्यो प्रक्षेपण गरेर कार्यक्रममा ल्याएर आउँछौँ। यो व्ययतर्फको र 100% जनताले राहत र खर्च हुने खालको कार्यक्रमलाई हामी प्राथमिकतामा राखेर बजेट विनियोजन गर्छौँ।
हुन्छ मन्त्रीज्यू, समय दिनुभयो यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद।
मलाई चाहिँ मेरो जिज्ञासा, मेरो विचारहरू र अर्थ मन्त्रालयको कार्यक्रमको बारेमा तपाईँको लोकप्रिय माध्यमबाट कुरा राख्नु दिएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। प्रदेश नम्बर 7 सरकारले ल्याउन लागेको अल्पकालीन बजेटले कस्ता कस्ता कुराहरू समेट्दा ठिक होला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
मीन बहादुर सुनार। अब आएको बजेटलाई हाम्रो प्रदेशमा जो चिज अरू फल छ त्यो उत्पादन क्षेत्रमै अरू लगानी लगाउन अरू मलाई राम्रो लाग्यो।
मलाई केही थाहा हुँदैन, बजेटले के गर्छन् के गर्छन् थाहै छैन। जेमा सरकारले तोकेर दिएको छ उसैमा लगाए, जनताको त बहुत छन् चाहना, यो सरकार पुरा गर्न सक्दैन।
बाटोघाटोमा लगाउँदा बेस होला,
आवश्यकता त सबै कुरा हो नि, बाटो पनि चाहिने हो, पानी पनि चाहिने हो, बिजुली पनि चाहिने हो, विकासका पूर्वाधारहरू सबै चाहिने हुन्, विकास त सबैलाई आवश्यकता पर्छ।
कृष्णबहादुर खत्री, जुन शीर्षकमा रकम छ त्यसैमा लगाउनु पर्यो, दुरुपयोग गर्नु भएन। अब बाटोघाटो यताउता शिक्षामा लगानी लगाउने मिलाएर।
लक्ष्मण सिंह विष्ट, सबभन्दा पहिला त बाटोघाटोमा ध्यान दिनुपर्छ जस्तो लागेको छ यो बजेटले, अरू ठुलो काम त सकिँदैन, बाटोघाटोमा चाहिँ धेरै ध्यान दिनुपर्छ। यो कच्चा पदार्थ हामीले दैनिक उपयोग्य सामानहरूमा चाहिँ पछिको बजेटमा विशेष पहल चाल्नुपर्छ जस्तो लाग्छ।
नन्दे सार्की, आएको नयाँ बजेटमा जस्तै नदीनालाको कसैलाई वञ्चित भएका छन् नदीनाला आउने बेला पुल हुल हालिदिने, अनि बाटो खराब छ बाटामा ग्राइबिल हालिदिने, कसैको घरमा बिजुली बत्ती छैन, खाने पानी छैन, त्यसको प्रबन्ध गरेपछि राम्रै होला।
विक्रम दाउरा, गाउँ घरमा विकास हुन चाहिँ सबसे पहिला डगर क्राइबिल हुइल पिच हुन जरुरी बावे, पानी ढाल निकास गर्न बहुत ठाउँ एकदम कमजोर देखलाटो, पुल बोले सर जरुरी बावे।
घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। तपाईँ अहिले शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारसिंह एफएम 102.2 मेगाहर्ज, बजाङको सयपाल एफएम 100.6, बजाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्रुबा लेप्सुबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
खुशीको खबर।
हाम्रो यहाँ नेपालगञ्ज मेडिकल कलेजका वरिष्ठ नाककान तथा घाँटी रोग विशेषज्ञ डाक्टर लोकराम वर्मा
यही वैशाख 8 गते शनिबार
सफल मेडिको फार्मा गुलरियामा आउँदै हुनुहुन्छ।
नाक कान तथा घाँटी रोगको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहोस्।
साथै हाम्रो यहाँ सेती अञ्चल अस्पतालका इमर्जेन्सीका सिनियर स्वास्थ्य कर्मीद्वारा प्रत्येक दिन बिरामीको चेक जाँच तथा उपचार गरिन्छ।
सम्पर्क सफल मेडिको फार्मा,
कृष्णपुर 5 गुलरिया कञ्चनपुर। सम्पर्क फोन नम्बर 97 49 00 68 79, 98 4 84 25 0 42।
साथै प्रतीक्षा मेडिकल एन्ड क्लिनिकको नाम परिवर्तन भई सफल मेडिको फार्मा भएको जानकारी गराइन्छ।
सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर काठमाडौँ का छाला नंग कपाल सौंदर्य तथा यौन संबंधी विशेषज्ञ डाक्टर एमडी डर्माटोलोजी भेनेरोलोजी आईओएम शिक्षण अस्पताल काठमाडौँ का स्वर्ण पदक द्वारा विभूषित डाक्टर विकास पौडेल निर्मल मेडिकल हल महेन्द्रनगर मा
यही वैशाख 7 गते शुक्रबार आउनु हुने भएकाले
छाला कुष्ठरोग यौन रोग तथा सौंदर्य संबंधी समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राख्नु होला। हाम्रा सेवाहरू छाला चिल्लाउने पोल्ने रातो कस्मेटिकले अनुहार रातो भई पोल्ने हात खुट्टामा चिरा पर्ने लुतो शरीरमा गाँठा गुठी आउने नङको समस्या कपाल छर्ने कपाल छिट्टै फुल्ने पातलो हुँदै जाने कपाल ठाउँ ठाउँमा खाली हुने महिलाको तल्लो पेट दुख्ने सेतो पानी बग्ने फिरङ्गी यौनी चिल्लाउने पुरुषमा शीघ्र स्खलन धातु रोग यौन इच्छामा कमी असन्तुष्टि र यौन समस्याको परामर्श तथा उपचारका साथै जनावर बोट बिरुवाबाट छालामा आउने एलर्जी तथा रोगको उपचार मृगौला रोग डायबिटिज मोटोपन थाइराइड रोग मद्यपान सेवनबाट कलेजो रोगका कारणले छालामा देखिने समस्या भएमा तुरन्त सम्पर्क राख्नुहोला। सम्पर्क स्थान निर्मल मेडिकल एन्ड क्लिनिक अस्पताल रोड महेन्द्रनगर कञ्चनपुर। सम्पर्क फोन 9848 80 13 60 र 9848 77 61 66।
भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी 2 कञ्चनपुरमा भर्ना खुल्यो।
मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाणी 2 कञ्चनपुरमा वैशाख 2 गतेदेखि वैशाख 10 गतेसम्म भर्ना खुलेको सम्पूर्ण विद्यार्थी एवं अभिभावक वर्गमा जानकारी गराउँदछौँ।
हाम्रा विशेषताहरू
स्वच्छ तथा शान्त वातावरणमा दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाद्वारा पठन पाठन गरिने
बाल मैत्री विधिद्वारा शिक्षण गरिने
कक्षा 7-8 र कमजोर विद्यार्थीका लागि डे होस्टेलको व्यवस्था भएको
पाठ्यजनाद्वारा अध्यापन गराइने
यस संस्थाबाट अध्ययन गरी अन्यत्र नामी संस्थामा गएका छात्र छात्राहरूले अग्रिम स्थान लिने गरेको
उपयुक्त कम्प्युटर र विज्ञान ल्याबको व्यवस्था भएको
भर्ना कार्यक्रम वैशाख 2 गतेदेखि वैशाख 10 गतेसम्म
सञ्चालन गरिने कक्षाहरू नर्सरीदेखि 8 सम्म
कक्षा सञ्चालन वैशाख 12 गते बिहान 7 बजेदेखि हुनेछ।
प्रिन्सिपल श्री मोडल चाइल्ड केयर बोर्डिङ स्कुल बेलडाँडी गाउँपालिका 2 कञ्चनपुर। थप जानकारीका लागि सम्पर्क 9812 79 93 र 98064 41 398।
साथै नववर्ष 2075 सालको पावन अवसरमा सम्पूर्ण विद्यार्थी शिक्षक अभिभावक शुभचिन्तक तथा शिक्षा प्रेमी महानुभावहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
श्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। शुक्लफाटा नगरपालिकाले 14 कानून राजपत्रमा प्रकाशन गरेको छ। राजपत्रमा 4 ऐन 3 नियमावली 5 कार्यविधि 1 आचार संहिता र 1 निर्देशिका प्रकाशन गरिएका हुन्। कार्यपालिकाको बैठकबाट कार्यविधि निर्देशिका आचार संहिता र नगरसभाबाट ऐन पारित गरिएपछि राजपत्रमा प्रकाशन गरिएको नगर प्रमुख दिलबहादुर ऐरले बताउनुभयो। राजपत्रको भाग 1 प्रकाशन भएका ऐनमा शुक्लफाटा नगरपालिका स्थानीय तहको आर्थिक ऐन 2074 स्थानीय तहको विनियोजित ऐन 2074 आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको ऐन 2074 प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन 2074 कार्य सम्पादन नियमावली 2074 नगर कार्यपालिका कार्य विभाजन नियमावली 2074 र नगर कार्यपालिकाको निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण कार्यविधि 2074 रहेका छन्। त्यसै गरी राजपत्रको भाग 2 शुक्लफाटा नगरपालिकाका एफएम रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि 2074 योजना सञ्चालन सम्बन्धी कार्यविधि 2074 स्थानीय राजपत्र प्रकाशन सम्बन्धी कार्यविधि 2074 शुक्लफाटा नगरपालिका पदाधिकारीको आचार संहिता 2074 र शुक्लफाटा नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका 2074 प्रकाशन गरिएका छन्। प्रस्तावना तयार गरिएका बाँकी ऐन छिट्टै विशेष नगरसभा डाकेर पारित गरी राजपत्रमा प्रकाशन गरिने नगर प्रमुख अयरले जानकारी दिनुभयो।
अभिभावक सहित स्कुले विद्यार्थी यासा टिप्न लेकतिर गएपछि बझाङ जिल्लामा विद्यार्थी भर्ना अभियान प्रभावित भएको छ। बझाङको उत्तरी क्षेत्रका झन्डै 7,000 स्कुले विद्यार्थी यासा टिप्न लेकतिर गएपछि अभियान प्रभावित बनेको हो। चैतको अन्तिम सातादेखि यासा टिप्नका लागि शिक्षक अभिभावक सहित विद्यार्थीहरू लेकतिर गएपछि सरकारको 15 दिने भर्ना अभियान झन्डै 44 विद्यालयमा प्रभावित भएको छ। यासाबाट मनज्ञ आम्दानी हुने र एक सिजन लाखौँ रुपियाँ कमाइ हुने भएपछि बझाङको उत्तरी क्षेत्रका स्थानीय वासीहरू वर्षेनी सपरिवार यासा टिप्न लेकतिर जाने गर्दछन्। चैत्रदेखि सुरु हुने यासा टिप्ने सिजन साउनमा मात्र सकिने भएकाले वर्षेनी 7,000 विद्यार्थीको पढाइ प्रभावित हुँदै आएको छ। यास टिप्पणी सिजनमा प्राय विद्यालय नै बन्द गर्नुपर्ने अवस्था वर्षेनी आउने गरेको साइपाल गाउँपालिकाका स्थानीय जसवीर बोहराले बताउनु भयो। जिल्ला शिक्षा कार्यालयले वैशाख 1 गतेदेखि भर्ना अभियानका लागि घर दैलो लगायत चेतनामूलक कार्यक्रम सञ्चालन गरेको भए पनि उत्तरी क्षेत्रका झन्डै 45 विद्यालयमा भने त्यसको कुनै प्रभाव परेको छैन।
प्रदेश नम्बर 7 अस्थायी राजधानी धनगढीमा बुधबारदेखि आधुनिक धर्मशाला सञ्चालनमा आएको छ। श्रीकृष्ण मन्दिर परिसर धनगढीको परिसरका गीता सत्सङ्ग समितिको पहलमा निर्माण भएको 2 तले धर्मशाला भवनमा सभा हल, धार्मिक संस्कार गर्ने कोठा र शयनकक्ष समेत झण्डै 20 कोठा रहेका छन्। ₹1,82,000 लागतमा निर्माण भएको यो धर्मशाला निर्माणका विभिन्न सरकारी कार्यालयबाट 23,00,000 सहयोग प्राप्त भएको जनाइएको छ। झण्डै 77,00,000 विभिन्न दाताबाट सहयोग जुटाइएको हो। निजी दाताको सम्मानमा धर्मशालाका कोठाहरूको नामाकरण गरिएको 7 नम्बर प्रदेशकै पहिलो आधुनिक यो धर्मशालाबाट देश विदेशका सर्वसाधारण लाभान्वित हुने भएका छन्। व्यवस्थापन समितिले धर्मशालामा आउने सर्वसाधारणलाई न्यूनतम 100 देखि अधिकतम 400 सेवा शुल्क निर्धारण गरेको निर्माण समितिका अध्यक्ष डाक्टर मुक्तिकान्त पन्तले बताउनुभयो। स्वास्थ्य उपचारका लागि साथै धार्मिक पर्यटकका लागि धनगढी पुग्ने स्वदेशी र विदेशी नागरिकका लागि यो धर्मशालाले ठूलो राहत पुर्याउने विश्वास गरिएको छ। प्रदेश प्रमुख मोहनराज मल्लले बुधबार 1 समारोहका बीच धर्मशालाको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा धर्मशाला निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मानित समेत गरिएको थियो।
बझाङको 26 पाथिभेरा गाउँपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्लाकै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा 3 वर्षदेखि बन्द भएको छ। अस्पताल बन्द भएपछि झन्डै 1 करोडभन्दा बढी मूल्यका संरचना र उपकरणहरू समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पुगेका छन्। साबिकको मटेला गाविसको जिउली गाउँस्थित डोब्रा सामुदायिक अस्पताल बेवारिसे भएपछि भवनका झ्याल ढोकाहरू तोडफोड गरिएका छन्। भित्र रहेका उपकरणहरूमा पनि क्षति पुगेको छ। अस्पतालमा रहेका उपकरणहरू लाखौँ मूल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबल, कुर्सी, उपचारका औजारहरू खिया लाग्ने अवस्थामा पुगेका छन्। बचेकुचेको औषधि पनि सडेको छ। कोठाभित्रका फर्निचर र उपकरणहरू धुलाम्मे बनेका छन्। झट्ट हेर्दा अस्पताल कबाडी भण्डार जस्तो देखिन्छ। भाडे बगर जयपृथ्वी नगर सडक खण्ड डोजरले अस्पतालको आँगनको डिल ताछेपछि अस्पतालका 4 मध्ये एउटा भवन चर्केर भत्किन लागेको छ भने 2 अरू भवन पनि जोखिममा छन्।
कञ्चनपुरको भिमदत्त नगरपालिका 19 बाघपाटामा बाघ भगाउन हात्तीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ। शुक्लफाटा निकुञ्जबाट निरन्तर बाघ बस्ती छिर्न थालेपछि भगाउनका लागि हात्ती परिचालन गरिएको हो। निकुञ्जले 15 नेपाली सेनाको टोलीसहित 5 हात्ती परिचालन गरेको छ। बाघ भगाउनका लागि नेपाली सेना, नेपाल प्रहरी र निकुञ्जका कर्मचारी हात्तीसहित खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायक उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो। 3 दिन अघि बस्तीमा आएको बाघले 2 घाइते बनाएको थियो। बाघले गत शुक्रबार सैनिक जवान र स्थानीयलाई आक्रमण गरी घाइते बनाएको थियो। बुधबार पनि बाघ बस्तीमा देखिएको जानकारी स्थानीयले निकुञ्ज प्रशासनलाई गराएपछि बाघ भगाउन टोली घटाइएको हो। स्थानीय लक्ष्मीदत्त भट्टले बस्तीमा बाघ छिरेपछि स्थानीय त्रसित भएको बताउनुभयो।
बैतडीको दोगडा केदारमा सामाजिक सुरक्षा भत्ता अझै वितरण हुन सकेको छैन। आर्थिक वर्ष 74-75 पहिलो चौमासिकको सुरक्षा भत्ता कार्तिकमै वितरण हुनुपर्नेमा भए पनि हालसम्म वितरण नभएको हो। चौमासिक रूपमा वितरण गर्दै आएको सुरक्षा भत्ता चालु आर्थिक वर्ष सुरु भएदेखि हालसम्म नपाउँदा अपाङ्गता भएका व्यक्ति, एकल महिला, वृद्धवृद्धलाई निकै समस्या भएको छ। 10 महिना भइसक्दा समेत दोगडा केदार गाउँपालिकाले समयमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्दा 3,600 बढी लाभग्राही निराश बनेका छन्।
अब राष्ट्रिय खबर। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताबारे छलफल भएको छ। उहाँहरूबीच 3 घण्टासम्म एक्लै एक्लै छलफल भएको जनाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान 9 बजेदेखि मध्याह 12 बजेसम्म छलफल चलेको थियो। तर के छलफल भयो भन्ने बारेमा खुलाइएको छैन। यसअघि बसेको एकता संयोजन समितिको बैठकले विवाद टुङ्गो लगाउन 2 अध्यक्षलाई जिम्मा दिएको थियो। नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिवसका अवसर पारेर 9 गते एकता गर्नुपर्ने कार्यदलले सुझाव दिए पनि त्यो भावना कम देखिएको छ। पार्टीको सिद्धान्त, 2 पार्टीको सहभागिता, जनयुद्ध शब्दको व्याख्या, चुनाव चिन्ह, महाधिवेशन पछिको नेतृत्व लगायतका विषयमा कुरो नमिलेको हो।
भारतले नेपालको विद्युत खरिद गर्ने सङ्केत देखाएको छ। आफ्नो लगानीमा रहेका बाहेकका आयोजनाबाट बिजुली नकिन्ने निर्णय गरेको भारतले वर्षातको समयमा बढी भएको बिजुली किन्न सकिने सङ्केत देखाएको हो। हालै बसेको ऊर्जा सचिव स्तरीय बैठकमा भारतले सकारात्मक प्रतिक्रिया दिएको छ। उसले त्यसका लागि आफ्नो अन्तर्देशीय विद्युत व्यापार निर्देशिका र नियमावली पुनरावलोकन भइरहेको जानकारी नेपाली पक्षलाई दिएको छ। छिमेकी मुलुकहरूले दिएको सुझावका आधारमा यो निर्देशिका परिमार्जन गर्ने गरी काम भइरहेको जानकारी भारतले दिएको बैठकमा सहभागी नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभाग प्रमुख तथा प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो।
अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानको विशेष साधारण सभा काठमाडौँमा सुरु भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीको निर्देशन अनुसार आइसिसीका प्रतिनिधि सहित आज र भोलि क्यानको विशेष साधारण सभा चल्नेछ। क्यानको यो विशेष साधारण सभा मार्फत विधानको विवादित मुद्दाहरूको संशोधन हुने र आइसिसीले लगाएको निलम्बन फुकुवा हुने विश्वास गरिएको छ। क्यानको विशेष साधारण सभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले नेपाली क्रिकेटको विवाद समाधानका लागि सरकारवाला पक्षहरू एक ठाउँमा उभिनुपर्ने बताउनु भएको छ।
समाचार बुलेटिन सक्नु अघि यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि।
टनकपुरबाट बढीमा 70 मेगावाटसम्म विद्युत आयात गर्न सकिने। नेकपा विप्लव कञ्चनपुरले पटक पटक सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विरोध।
सुकनाफाटा नगरपालिकाद्वारा 14 कानून राजपत्रमा प्रकाशन। बैतडीको दोबडा केदारमा सामाजिक सुरक्षा भत्ता अझै वितरण हुन सक्छ।
पार्टी एकताबारे ओली प्रचण्ड बीच छलफल। भारतले नेपालको विद्युत खरिद गर्ने
संकेत।
तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 99.5 5574 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको